28 کی تلاوت کری ہے، ٹھیک ہے؟ اس کی تفسیر ہم شروع کرتے ہیں. بسم اللہ الرحمن الرحیم. اللہ تعالیٰ ارشاد فرماتے ہیں اس آیت کے اندر. اچھا، اس سے پہلے جو ہے، جو ہم نے آج تک پڑھا سورہ کہف کے شروع سے لے کر کے آیت نمبر 26 تک، تو اس میں کیا ڈسکس کیا تھا؟ اللہ تعالیٰ نے پورا کا پورا اصحاب کہف کا واقعہ، ٹھیک ہے، یہ جو چند نوجوان تھے اور یہ نوجوان مسلمان ہو گئے تھے، لیکن جو ان کے زمانے کا بادشاہ تھا، ان کے ٹاؤن کا، ان کے ملک کا بادشاہ تھا، تو یہ بادشاہ ان کے خلاف ہو گیا تھا. بادشاہ نے ان کو ایک الٹیمیٹم دیا تھا، دھمکی دی تھی کہ اگر تم لوگ واپس آئیڈل ورشپ کے اوپر نہ آ جاؤ، بت پرستی کے اوپر نہیں آئے، تو میں تم لوگوں کو سزا دوں گا، ٹھیک ہے؟ تو اس دھمکی سے پھر ان لوگوں نے ڈر کر کے فیصلہ کیا تھا کہ ہم یہاں نہیں رہیں گے، ہم یہاں سے چلے جائیں گے، ٹھیک ہے؟ تو یہ سارے نوجوان جو تھے، چاہے وہ 3 تھے یا 5 تھے یا 8 تھے، جتنے بھی تھے، تو یہ سب کے سب جو ہیں وہ اپنے شہر سے نکلے، اور شہر کے باہر ایک پہاڑ کے اندر ان کو ایک غار نظر آیا، ٹھیک ہے، ایک کہف نظر آیا، ٹھیک ہے. غار ایگزیکٹلی وہ نہیں تھا، بلکہ وہ کہف تھا. کہف تھوڑا سا بڑا غار اس کو کہتے ہیں. غار مینس کیف، ٹھیک ہے، لیکن کہف جو ہوتا ہے وہ ایک بڑے کیف کو کہتے ہیں، تھوڑا سا وائڈر قسم کا وہ ہوتا ہے. تو وہ ان کو نظر آیا، تو یہ سارے کے سارے اس کے اندر چلے گئے. وہاں جا کر کے ان کو تھکن محسوس ہوئی، تو یہ لیٹ گئے. لیٹے تو ان کو نیند آ گئی، اور ایسی نیند آئی کہ یہ پھر اٹھے ہی نہیں، ٹھیک ہے. سوتے رہے، بہت دن سوتے رہے، حتیٰ کہ جو بادشاہ تھا، کافر بادشاہ جو تھا، جس نے ان لوگوں کو دھمکی دی تھی، یہ بادشاہ مر گیا، رائٹ. اور جتنے لوگ تھے وہ بھی بوڑھے ہو گئے، وہ بھی مر گئے ہوں گے. پھر اس کے بعد کوئی نیا بادشاہ آیا ہوگا، نئے لوگ آئے ہوں گے، نئے پیدا ہوئے ہوں گے. پھر وقت گزرتا گیا، حتیٰ کہ جو اس زمانے کے مسلمان لوگ تھے، اس زمانے کے مسلمان کون لوگ تھے؟ جو حضرت عیسیٰ علیہ السلام پر ایمان لائے تھے، ٹھیک ہے، وہ اس زمانے کے مسلمان تھے. نبی علیہ الصلوۃ والسلام، ہمارے رسول اللہ صلی اللہ علیہ وسلم، تو اس زمانے میں آئے ہی نہیں تھے دنیا میں. تو عیسائی جو تھے وہی مسلمان تھے. تو ان لوگوں نے اس شہر کے اوپر کسی طرح اٹیک کیا ہوگا اپنی فورسز کے ساتھ، اور اس شہر کو نان مسلم سے ٹیک اوور کر لیا. تو اب اس شہر کا بادشاہ بھی مسلمان تھا، اور اس شہر کے رہنے والے بھی میجورٹی مسلمان تھے، ٹھیک ہے، زیادہ تر لوگ مسلمان تھے، کچھ جو ہے وہ نان مسلم ابھی بھی تھے. تو اس زمانے کی بات ہے کہ جو مسلمز تھے، ان مسلمز میں ایک مس انڈرسٹینڈنگ پیدا ہو گئی تھی قیامت کے بارے میں، کہ وہ یہ سوچنا شروع ہو گئے تھے وہ لوگ کہ بھائی ٹھیک ہے، اللہ تعالیٰ ایک ہیں، اور اللہ تعالیٰ رسولوں کو بھی بھیجتے ہیں، فرشتوں کو بھی بھیجتے ہیں، کتابیں بھی آتی ہیں اللہ تعالیٰ کی، تورات اور انجیل تو اس وقت تک آ چکی تھی، قرآن تو اس وقت تک آیا ہی نہیں تھا. تو یہ لوگ ان سب باتوں پہ بلیو کرتے تھے، لیکن ہمیں وہ کہتے تھے کہ ہمیں یہ سمجھ میں نہیں آتا کہ لوگ جب مر جائیں گے نا، تو مرنے کے بعد دوبارہ کیسے اللہ تعالیٰ ان کو زندہ کریں گے. اس لیے کہ وہ دیکھتے تھے کہ جب لوگ مر جاتے ہیں تو ہم ان کو دفن کر دیتے ہیں زمین کے اندر، اور دفن کرنے کے بعد پھر ان کی باڈیز جو ہوتی ہیں وہ ختم ہو جاتی ہیں، مٹی میں مل جاتی ہیں، اور کوئی ان کا ٹریس ہی نہیں رہتا، بالکل ہی ختم ہو جاتی ہیں. تو ان کے پاس یہ بات سمجھ میں آ رہی تھی کہ اللہ تعالیٰ کیسے ان کو زندہ کریں گے. تو یہ بات تو ایمان کے خلاف تھی، کیونکہ ایمان کا تو یہ ایک ایسنشیل حصہ ہے کہ آخرت کے اوپر ایمان رکھنا. جتنے لوگ مر گئے ہیں اور وہ قبر میں ان کو دفنا دیا ہے، لیکن ان سب کو جو ہے اللہ تعالیٰ دوبارہ سے زندہ کریں گے، اور پھر میدان حشر میں ان کو جمع کریں گے، اور وہاں پر ان کا حساب کتاب ہوگا، ٹھیک ہے. دس از این ایسنشیل، ون آف دا موسٹ ایسنشیل پارٹس آف آور فیتھ، ٹھیک ہے. تو بادشاہ نے سوچا کہ اس طرح سے اگر میں ان لوگوں کو چھوڑ دوں گا تو یہ لوگ تو کافر ہو جائیں گے، ٹھیک ہے، کیونکہ قیامت کی نفی کرنا، قیامت کا انکار کرنا، یہ تو کفر بنا دیتا ہے، کافر بنا دیتا ہے آدمی کو. تو اس بادشاہ نے اللہ تعالیٰ سے خوب رو رو کر کے دعائیں کریں، ٹھیک ہے، کہ اللہ کسی طریقے سے میرے لوگوں کا ایمان بچا لیجئے، ٹھیک ہے. تو اللہ تعالیٰ نے اس کی دعا کو قبول کر لیا، اور دعا کی قبولیت میں اللہ تعالیٰ نے کرا کیا، کس طریقے سے قبول کیا؟ اللہ تعالیٰ نے ان لوگوں کو جو کہ سوتے سوتے ان کو 309 سال گزر چکے تھے، 309 years گزر چکے تھے، اللہ تعالیٰ نے ان لوگوں کو جگا دیا، ٹھیک ہے. جب یہ لوگ جاگے تو پھر اس کا واقعہ ہم نے پڑھا کہ ان کو بھوک لگی، انہوں نے اپنے ایک ساتھی کو کہا کہ بھائی ہم سے پیسے لو، کلیکٹیولی ہم کلیکٹ کر کے تمہیں پیسے دیتے ہیں، تم جاؤ مارکیٹ میں اور وہاں سے جا کر کے ہمارے لیے کھانا لے کر کے آؤ، لیکن یہ کوشش کرنا کہ کسی کو تمہارے بارے میں پتہ نہ چلے. اگر لوگوں کو پتہ چل گیا تو لوگ پھر تمہارے پیچھے پیچھے ہمارے پاس آئیں گے اور ہمیں پکڑ کے بادشاہ کے پاس حاضر کر دیں گے. اس لیے کہ ان لوگوں کو پتہ ہی نہیں تھا کہ یہ 309 سال سے سو رہے ہیں اور باہر سب کچھ تبدیل ہو چکا ہے، ٹھیک ہے. ان لوگوں کو ساری باتیں نہیں پتہ تھیں، تو اس وجہ سے اس نے احتیاط کے ساتھ بھیجا. لیکن جب وہ ایک لڑکا पैसे लेकर के गया, तो वो पैसे तो 309 ईयर्स पुराने पैसे थे। तो जब दुकान वाले ने उस पैसे को देखा, उसने कहा कि भाई ये तुम्हारे पास कहाँ से आ गया, तुमने तो लगता है कोई खजाना तुम्हें मिल गया है या क्या हुआ है ये। तो उसने कहा नहीं नहीं ये तो मेरे पैसे हैं। उसको क्या पता कि ये इतने पुराने पैसे हैं। उसने कहा नहीं नहीं ये तो मेरे पैसे हैं। तो उस दुकानदार को ना फिर कुछ शक हुआ, तो वो उसको पकड़ करके दूसरे दुकानदारों के साथ उसने इस लड़के को पकड़ा और बादशाह के पास ले गया। और बादशाह ने जब देखा तो बादशाह को ये सारी बातें पता थी, इसलिए कि बादशाह नेक बादशाह था, अच्छा बादशाह था और उसके पास इल्म भी था। उसको मालूम था कि ऐसा ऐसा वाकया हुआ था और कुछ लोग जो है वो चले गए थे और सुना है कि वो लोग सो रहे हैं, ये सारी बातें बादशाह को पता थी। तो बादशाह ने ना इसको देखा तो फिर उसको समझ में आ गया कि हाँ ये उन्हीं लोगों में से एक बंदा है। तो उसने फिर इससे बात करी, उसको यकीन दिलाया कि परेशान होने की बात नहीं है, मैं मुसलमान हूँ, सारे लोग भी मुसलमान हैं, हम तुम्हारे दुश्मन नहीं हैं। तो तुम हमें ना सबको लेकर के चलो अपने बाकी साथियों के पास, हम उनसे मुलाकात करना चाहते हैं। बादशाह ने उसको बताया भी कि मैंने तो बड़ी दुआएं करी थी कि अल्लाह असहाबे कहफ से मेरी मुलाकात करवा दे, तो अल्लाह ताला ने मेरी इस दुआ को भी पूरा कर लिया। तो जब ये वापस लेकर के पहुंचा इन लोगों को केव में, तो फिर केव में जाकर के इसने लोगों को बताया, अपने अपने साथियों को बताया कि भाई बादशाह हमसे मिलने के लिए आया है। ठीक है, तो लोग बड़े खुश है, वो बाहर निकले, उन्होंने बादशाह से मुलाकात करी। लेकिन मुलाकात करने के बाद ना उन्होंने कहा कि बादशाह हम वापस अपने केव में ही जा रहे हैं। ठीक है, वो केव में इतना से रहने से ना उनको कुछ केव अच्छा अच्छा लगना शुरू हो गया था। ठीक है, उनका दिल लग गया था केव के साथ। तो बादशाह से उन्होंने इजाजत मांगी और वो सब वापस केव के अंदर चले गए। जब वापस केव में गए तो फिर उनको नींद नहीं आई। उसके बाद अल्लाह ताला ने मलिकुल मौत को भेजा, मौत के फरिश्ते को भेजा और उन्होंने इनकी जान ही कब्ज कर ली, यानी इनको मौत दे दी अल्लाह ताला ने। ठीक है, तो ये सारा का सारा असहाबे कहफ का वाकया था और इस वाकये से बहुत सारे मैसेजेस थे जो कि हम इसके डिस्कशन के दौरान आपके सामने रखते रहे हैं। सबसे बड़ा एक मैसेज ये था कि जिस तरह से ये जो असहाबे कहफ थे इन्होंने भाग करके केव में पनाह ली क्यों थी, क्यों ली थी, कोई बता सकता है क्लासेस में से कि ये भाग करके केव में क्यों गए थे, किस खौफ की वजह से गए थे, किस वजह से गए थे? एनीवन? जी, मार देंगे तो ये इतने डरपोक थे कि जान के खौफ की वजह से चले गए थे, क्यों गए थे जी? ईमान की वजह से गए थे। ठीक है, इसलिए कि इनको अपनी जान का खौफ नहीं था, इनको खौफ ये था कि अगर ये बादशाह के पास वापस आए ना तो बादशाह इनको टॉर्चर करेगा, इनके ऊपर जुल्म करेगा और इनको किसी तरीके से ना काफिर बनाने की कोशिश करेगा। तो इनको डर इस बात का था कि कहीं ये बादशाह के सामने ना ये हथियार ना ढाल दें, मतलब ये जो है वो उसके टॉर्चर के नतीजे में कहीं कुफर को वापस कबूल ना कर लें, इनको इस बात का खतरा था। ठीक है, तो इस वजह से इन्होंने जो वहां से फरार इख्तियार किया ना, इन्होंने एक्चुअली इनकी नीयत जो थी वो जान की हिफाजत नहीं थी, इनकी नीयत जो थी वो ईमान की हिफाजत थी। ठीक है, अपने ईमान की हिफाजत की वजह से ये लोग वहां से गए थे और केव में जाकर के छुपे थे। तो इसी वजह से इस वाकये का जो सबसे बड़ा मैसेज हमारे हमारे सामने है वो ये है कि ईमान की हिफाजत इतनी ज़रूरी होती है, इतनी ज़रूरी होती है कि उसके लिए अगर अपने घर बार को भी छोड़ना पड़े ना, अपने ज़िंदगी को के जो जो नॉर्मल मामलात होते हैं उनको छोड़ना पड़े और एक नई जगह पे जाना पड़े तो उसको भी करना ज़रूरी है, इसलिए कि ईमान सबसे ज़्यादा अहम चीज़ है। ठीक है, तो इसी वजह से नबी अलैहिस्सलाम के ज़माने में जो लोग मक्का मुकरमा में मुसलमान हुए थे, ठीक है, तो पहले तो उन्होंने मक्का मुकर्रमा में कोशिश करी कि भाई और लोग भी मुसलमान हो जाएं और मक्का मुकर्रमा जो है वो हमारे लिए एक फ्रेंडली जगह बन जाए। ठीक है, एक फेवरेबल जगह बन जाए, फ्रेंडली जगह बन जाए। लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम 13 साल तक मेहनत करते रहे, लेकिन लोग मुसलमान नहीं हुए। ठीक है, तो फिर इन लोगों को अल्लाह ताला ने हुक्म दिया कि तुम लोग अपने ईमान की हिफाजत की खातिर तुम यहाँ से हिजरत करो, यहाँ से निकलो और मदीना मुनव्वरा जाओ। ठीक है, तो उस वक्त मदीना मुनव्वरा की हिजरत जो थी ना वो फ़र्ज थी हर मुसलमान के ऊपर। ठीक है, मक्का मुकर्रमा में जितने मुसलमान थे सबके ऊपर ये हिजरत फर्ज थी, इसलिए कि मक्का मुकर्रमा में रह करके ईमान की हिफाजत करना बहुत मुश्किल हो गया था। ठीक है, तो ईमान की हिफाजत जो है ये सबसे अहम चीज़ है और इस वाकये का जो यानी जो बिल्कुल सबसे की मैसेज है ना, सबसे इम्पोर्टेंट मैसेज है वो यही है। ठीक है, अच्छा, इसके बाद ورسز نمبر 27 ٹو 28 جو ابھی ہم نے تلاوت کری ہیں ان کا پہلے ہم ترجمہ کر لیتے ہیں، پھر اس کے بعد ان کی ایکسپلینیشن تھوڑی پڑھیں گے. اللہ تعالیٰ فرماتے ہیں ان آیات کے اندر نبی علیہ الصلوۃ والسلام کو خطاب کرتے ہوئے، بیکاز نبی علیہ السلام کو ایڈریس کرتے ہیں نا اللہ تعالیٰ ڈائریکٹلی قرآن کے اندر. تو اللہ تعالیٰ فرماتے ہیں وَتْلُو مَا أُوحِيَ إِلَيْكَ مِنْ كِتَابِ رَبِّكَ. ٹھیک ہے، وَتْلُو کا مطلب ہے کہ آپ، کیونکہ نبی علیہ السلام کے لیے ہم تو کا لفظ استعمال نہیں کرتے ٹھیک ہے اردو کے اندر، بلکہ ادب کے لیے ہم کسی کو کیا کہتے ہیں، آپ کہتے ہیں. ٹھیک ہے، تو تم اور تو جو ہے یہ بے ادبی والا ایک اسٹائل ہوتا ہے. ٹھیک ہے، تو اس وجہ سے ہم کہتے ہیں آپ. تو وطلو کا مطلب ہوگا آپ تلاوت کیجئے. ٹھیک ہے، کس چیز کی تلاوت کیجئے؟ ما اوحیا الیکا، اس چیز کی جو کہ آپ کے اوپر وحی کی گئی ہے. ٹھیک ہے، اوحیا کا لفظ ہے نا وحی سے نکلا، وحی کا مطلب کیا ہوتا ہے؟ ریولیشن. ٹھیک ہے، ریولیشن انگلش میں اس کو کہتے ہیں وحی کو، لیکن وحی چیز کیا ہوتی ہے؟ وحی کیا چیز ہوتی ہے؟ کہ وحی وہ پیغام ہوتا ہے، وہ میسج ہوتا ہے جو کہ اللہ تعالیٰ کی طرف سے کسی پروفٹ کو دیا جاتا ہے. ٹھیک ہے نا، کسی پروفٹ کو دیا جاتا ہے، اس میسج کو وحی کہتے ہیں. لیکن یہ میسج جو ہے یہ اللہ تعالیٰ کس طریقے سے پہنچاتے ہیں اس پروفٹ تک؟ کوئی بتا سکتا ہے؟ اینجل، ہاں، جبرائیل علیہ السلام کے ذریعے سے. ٹھیک ہے، جبرائیل علیہ السلام کے ذریعے سے اس میسج کو ان اینجل تک پہنچاتے ہیں. ٹھیک ہے، لیکن ہمیشہ جبرائیل علیہ السلام کے ذریعے سے پہنچاتے ہیں، کبھی جبرائیل علیہ السلام کے بغیر نہیں پہنچا سکتے. اللہ تعالیٰ جبرائیل علیہ السلام کے بغیر بھی پہنچاتے ہیں. ٹھیک ہے، جو نبی تک یہ میسج پہنچاتے ہیں نا اللہ تعالیٰ، پیغام پہنچاتے ہیں، تو کبھی جبرائیل علیہ السلام کو استعمال کرتے ہیں ٹھیک ہے، ایز اے میسنجر، پیغام رساں کے طور پر، ڈاکیے کے طور پر، ٹھیک ہے، پوسٹ مین کے طور پر جبرائیل علیہ السلام کو استعمال کرتے ہیں. جبرائیل علیہ السلام پوسٹ مین کی طرح، ٹھیک ہے، جبرائیل علیہ السلام پوسٹ مین سے زیادہ کام نہیں کرتے. اوکے، پوسٹ مین کیا کرتا ہے؟ آپ اس کو ایک یعنی پوسٹ آفس میں جا کر کے ایک لیٹر دے دیتے ہیں، تو پوسٹ آفس والے پھر پوسٹ مین کو بلاتے ہیں، آؤ جی اس لیٹر کے اوپر جو ایڈریس لکھا ہوا ہے نا یہ جا کر کے وہاں تک پہنچا دو. ٹھیک ہے، پوسٹ مین جو ہے وہ اس سے زیادہ کوئی کام نہیں کرتا، اس کا اگزیکٹلی یہی کام ہوتا ہے. ٹھیک ہے، تو جبرائیل علیہ السلام جو ہے نا وہ پوسٹ مین ہے، اللہ تعالیٰ سے میسج لیتے ہیں اور نبی تک پہنچا دیتے ہیں. لیکن صرف یہ ایک طریقہ نہیں ہے نبی کو وہی پہنچانے کا، بلکہ وہی پہنچانے کا اللہ تعالیٰ کی طرف سے ایک دوسرا بھی طریقہ ہے. وہ دوسرا طریقہ کیا ہے؟ ڈائریکٹ کیسے اللہ تعالیٰ بات کرتے ہیں؟ خواب کے ذریعے سے؟ نہیں، جن دل میں آ جاتا ہے. کیا لکھ رہے ہیں یہاں پہ؟ پو، الہام. ٹھیک ہے، دوسرا لفظ جو استعمال ہوتا ہے نا کہ دل میں ایک خیال اللہ تعالیٰ ڈال دیتے ہیں، یہ کہلاتا ہے الہام. ٹھیک ہے، حمزہ لام پھر حمزہ الف میم، الہام اس کو کہتے ہیں. انگلش میں اس کو کیا کہتے ہیں؟ انگلش میں اس کے لیے ایک لفظ ہے انٹیوشن. انٹیوشن، آئی این ٹی یو آئی ٹی آئی او این، انٹیوشن. ٹھیک ہے، تو اس کو جو ہے نا الہام کہتے ہیں. لیکن اگر یہ الہام اللہ تعالیٰ کی طرف سے کسی نبی کے دل میں ہو تو اس الہام کو وحی کہتے ہیں. ٹھیک ہے، کیونکہ الہام جو ہے نا دل میں خیال کا آ جانا، یہ صرف نبی کے ساتھ نہیں ہوتا، یہ کسی کے ساتھ بھی ہو سکتا ہے، بلکہ اللہ تعالیٰ ڈالتے رہتے ہیں دلوں کے اندر خیالات. ٹھیک ہے، تو کسی نان پروفٹ کے دل کے اندر بھی اللہ تعالیٰ اس طرح سے خیال ڈالتے ہیں. ٹھیک ہے، اللہ تعالیٰ جو ہے وہ مردوں کے دل میں بھی اس طرح کے خیالات ڈالتے ہیں، عورتوں کے دل کے اندر بھی خیالات ڈالتے ہیں، حتیٰ کہ اللہ تعالیٰ یہ جو آئیڈیا ڈالتے ہیں نا، اس کو خیال ڈالنے کا مطلب کیا، آئیڈیا ڈالنا، آئیڈیا آیا بھائی. ٹھیک ہے، یہ آئیڈیا جو آتے ہیں یہ تو اللہ تعالیٰ کی طرف سے اینیملس کو بھی آتے ہیں، جانوروں کو بھی آتے ہیں. ٹھیک ہے، تو یہ جو الہام ہے نا یہ صرف نبی کے ساتھ خاص نہیں ہے، بلکہ یہ کسی کے بھی دل میں آ سکتا ہے. لیکن اگر نبی کے دل میں آتا ہے تو اس کو کیا کہتے ہیں؟ ہاں نہیں، وحی. ٹھیک ہے نا، اگر نبی کے دل میں آتا ہے تو اس کو کہتے ہیں وحی. تو پھر اس طرح سے کیا ہوا کہ وحی کی کتنی قسمیں بن گئیں؟ دو قسمیں بن گئیں. ٹھیک ہے، ایک قسم وہ ہے جو کہ جو جبرائیل علیہ السلام کے ذریعے سے آئی. ٹھیک ہے، اور ایک قسم وہ ہے جو کہ جبرائیل علیہ السلام کے بغیر ڈائریکٹلی اللہ تعالیٰ نے دل میں آئیڈیا ڈال دیا. ٹھیک ہے نا، تو اس طریقے سے بلکہ وحی کی دو قسمیں نہیں بنی، اس طریقے سے کہیں گے کہ وحی کے جو ٹرانسمیشن ہے، ٹھیک ہے. وہی پہنچانے کے جو طریقے ہیں یہ دو طریقے ہو گئے. اوکے, ایک ہے جبرائیل علیہ السلام کے ذریعے سے اور دوسرا ہے ڈائریکٹ اللہ تعالیٰ کی طرف سے دل میں خیال ڈالنا. ٹھیک ہے, اچھا یہ ہو گئے وہی کی ٹرانسمیشن کے دو طریقے. ٹھیک ہے, جو لوگ لکھ رہے ہیں وہ لکھ لیں. ہاں کیا آئیڈیا, آپ کے دن میں آئیڈیا نہیں آتے کبھی؟ آئیڈیا آتا ہے کہ آج ہی فٹ بال کھیلیں گے, پھر کل آئیڈیا آتا ہے کہ نہیں آج کرکٹ کھیلیں گے, تو کیسے ڈالتے ہیں؟ ہاں یہ بھی اعلان کہلائے گا. آپ کے دل میں جو خیال آ رہا ہے نا کہ جی آج میں نے کرکٹ نہیں کھیلنی, آج میں نے فٹ بال کھیلنی ہے, اس کو الہام کہتے ہیں. ٹھیک ہے, تو یہ تو ہو گئے وحی کے پہنچنے کے دو طریقے, ٹرانسمیشن کے دو طریقے. ٹھیک ہے, اب اس کے بعد وحی کے دو قسمیں. ٹھیک ہے, وحی کی دو قسمیں بھی ہوتی ہیں. وہ قسمیں کیا ہوتی ہیں؟ وہ یہ ہوتی ہیں کہ ایک تو قسم وہ ہوتی ہے جو کہ اللہ تعالیٰ نے نبی علیہ الصلوۃ والسلام کو میسج پہنچایا. ٹھیک ہے, چاہے جبرائیل علیہ السلام کے ذریعے سے پہنچایا, چاہے جو ہے وہ الہام کے ذریعے سے پہنچایا. ٹھیک ہے, تو یہ جو میسج اللہ تعالیٰ نے پہنچایا ہے نا, اس میسج کو نبی علیہ الصلوۃ والسلام نے جو صحابہ کو بتایا. ٹھیک ہے, نبی علیہ الصلوۃ والسلام کے بعد جو میسج آتے تھے تو میسجز جو ہیں پہ نبی علیہ الصلوۃ والسلام صحابہ کو بھی تو بتاتے تھے نا کہ بھائی مجھے اللہ تعالیٰ نے یہ بات بتائی ہے. ٹھیک ہے, تو یہ جو میسج نبی علیہ الصلوۃ والسلام صحابہ کو بتاتے ہیں نا, تو اس میں پہ نبی علیہ الصلوۃ والسلام یہ بتا دیتے تھے کہ یہ جو بات اللہ تعالیٰ نے مجھے بتائی ہے نا, تو یہ جو ہے یہ کتاب اللہ کی بات ہے. ٹھیک ہے, کتاب اللہ جس کو کہ قرآن کہتے ہیں. ٹھیک ہے نا, اس کو تم جو ہے نا قرآن میں لکھو. نبی علیہ الصلوۃ والسلام صحابہ کو بتا دیتے تھے کہ یہ جو بات میں تمہیں بتا رہا ہوں, دس میسج فرام اللہ دیٹ کیم ٹو می, ٹھیک ہے, یہ میسج جو ہے نا یہ تم قرآن کے طور پہ لکھو, قرآن میں لکھو یا قرآن کے طور پر لکھو. ٹھیک ہے, اور اس کے علاوہ جو باتیں ہوتی تھیں وہ نبی علیہ الصلوۃ والسلام صحابہ کو بتا دیتے تھے, لیکن ان کو یہ نہیں کہتے تھے کہ اس کو قرآن کے طور پہ لکھو. ٹھیک ہے نا, یعنی کچھ میسیجز جو ہوتے تھے وہ قرآن کی فارم میں لکھے جاتے تھے, اور کچھ میسیجز جو اللہ کی طرف سے نبی صلی اللہ علیہ وسلم کے پاس آتے تھے وہ قرآن کی فارم میں نہیں لکھے جاتے. ٹھیک ہے, لیکن سارے میسیجز جو نبی صلی اللہ علیہ وسلم کے پاس آ رہے ہوتے تھے سارے اللہ کی طرف سے آ رہے ہوتے تھے. ٹھیک ہے, اور سارے ہی وہی ہوتے تھے. ٹھیک ہے, تو اب یہ دو ٹائپس بن گئی. ایک ٹائپ وہ ہو گئی جو کہ قرآن کے فارم میں لکھی جا رہی ہے, یعنی صحابہ کو پتا ہے کہ جی جو ہم نے لکھنا ہے نا یہ قرآن کا حصہ ہے. ٹھیک ہے, جیسے قل اعوذ برب الفلق. ٹھیک ہے, قل اعوذ برب الفلق من شر ما خلق من شر غاسق اذا وقب. نبی صلی اللہ علیہ وسلم نے یہ جو بتائیں تو صحابہ کو بتا دیا کہ یہ قرآن کے طور پہ لکھو. ٹھیک ہے, یہ دس از پارٹ آف دا قرآن, یہ قرآن کا حصہ ہے. ٹھیک ہے, اور باقی بہت سارے ہیں. نبی صلی اللہ علیہ وسلم نے باتیں بتائیں, انما الاعمال بالنیات. نبی صلی اللہ علیہ وسلم نے صحابہ کو کہا انما الاعمال بالنیات. ٹھیک ہے, لیکن یہ نہیں کہا کہ یہ قرآن کے طور پہ تم لکھو. تو اب اس کا مطلب یہ نہیں ہے کہ انما الاعمال بالنیات جو ہے یہ نبی صلی اللہ علیہ وسلم نے اپنی طرف سے کوئی بات کہی ہے. ٹھیک ہے, یہ اللہ کی طرف سے میسج نہیں آیا تھا. نہیں, یہ بھی اللہ ہی کی طرف سے میسج آیا تھا. نبی صلی اللہ علیہ وسلم نے اپنی طرف سے نہیں بنا کر کے اس کو بتایا, یہ بھی اللہ ہی کی طرف سے ہے, لیکن اس کو قرآن کے طور پر لکھنے کے لیے نبی صلی اللہ علیہ وسلم نے نہیں کہا. تو اس طرح سے نا پھر وحی کی دو قسمیں بن گئیں. ٹرانسمیشن کی دو قسمیں نہیں, وہ تو میں نے پہلے بتائی ہیں. ٹرانسمیشن کے دو طریقے کیا تھے؟ جبرائیل علیہ السلام کے ذریعے سے یا ڈائریکٹ انٹیو. اب میں آپ کو بتا رہا ہوں کہ وحی کی دو قسمیں. ٹھیک ہے, تو وحی کی دو قسمیں پھر کیا بن گئیں؟ ایک وہ جو کہ قرآن کا حصہ ہے, اور ایک وہ جو قرآن کا حصہ نہیں ہے. ٹھیک ہے, عبداللہ, جو قرآن کا حصہ نہیں ہے اس کو کیا کہتے ہیں؟ نبی صلی اللہ علیہ وسلم نے جو باتیں بتائیں جو قرآن میں نہیں ہے, حدیث, رائٹ, اس کو حدیث کہتے ہیں, اور جو قرآن کا حصہ ہے اس کو قرآن کہتے ہیں. ٹھیک ہے, اچھا اب ایک سوال میں آپ سے کرتا ہوں کہ ایک اور بھی طریقہ ہے جس طریقے سے آپ نا قرآن کو اور حدیث کو ڈیفرینشیٹ کرتے ہیں, جس کا تعلق اس لفظ کے ساتھ ہے, وَتْلُ مَا أُوحِيَ إِلَيْكَ. کسی کو لفظ آتا ہے؟ جی نہیں, یہ تو میں آپ کو بتا رہا ہوں کہ بوتھ آف دیم کیم فرام اللہ. ठीक है, बोथ ऑफ देम केम फ्रॉम अल्लाह, तो दोनों ही वही है ना जो नबी सल्लल्लाहु अलैहि वसल्लम ने कुरान के तौर पे कहा कि ये कुरान है, ये भी अल्लाह की तरफ से है। जो नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये नहीं कहा कि ये कुरान है, वो भी अल्लाह की तरफ से, ठीक है। तो व्हाट इज द डिफरेंस बिटवीन दीज टू, अनदर डिफरेंस? हाँ नहीं, ये जो यहाँ उन्होंने जवाब लिखा ना, ये जवाब सही है, ठीक है। एक्शन ऑफ द प्रॉफिट जो है ना, वो भी सहाबा ने अपने पास लिखना शुरू कर दिया था, ठीक है, लेकिन वो भी जो है ना वो किताबुल्लाह का हिस्सा तो नहीं बना, वो हदीस ही बना, ठीक है। तो डिफरेंस जो है ना इन दोनों के अंदर, एक और डिफरेंस क्या है, वो ये है कि तिलावत का डिफरेंस, तिलावत, ठीक है। ये जो हम तिलावत करते हैं ना, ये हम सिर्फ कुरान की तिलावत करते हैं, ठीक है। हदीस के जो अल्फाज हैं उनकी तिलावत नहीं कर, तो कुरान की तिलावत की जाती है, हदीस के अल्फाज की तिलावत नहीं की जाती है। जैसे इन्नमल आमालु बिन्नियात जो है ना, तो अब इसके अंदर ना आपको एक इस तरह की डिटेल्स नहीं होती कि जी यहाँ पर उसको खड़ा खींच करके पढ़ना है, इसको ऐसे करके पढ़ना है, इसको बुनना करना है, इसको यानी बहुत सारी तिलावत की बातें जो होती हैं वो नहीं अप्लाई हो रही होती हैं हदीस के ऊपर। तो इन शॉर्ट ये कि कुरान की तिलावत की जा रही होती है और हदीस की तिलावत नहीं की जा रही होती, ठीक है ना। तो ये दो, ये एक डिफरेंस है कुरान में और हदीस में, ठीक है। तो यहां जो अल्लाह ताला हुक्म दे रहे हैं ना नबी अलैहि सलाम को, वो हुक्म ये है वतलू, ठीक है। असल में ये लफ्ज है उतलू, उतलू का मतलब है कि आप तिलावत कीजिए, उनसुर के वजन पर उतलू है ये, ठीक है। तो ये उतलू है यानी आप तिलावत कीजिए, वतलू मा उहिया इलैका, जो आपके ऊपर वही की गई, मिन किताब रब्बिक, आपके रब के किताब में से, ठीक है ना। यानी जो हमने आपको वही भेजी ना जिब्राइल अलैहिस्सलाम के जरिए से और आपको बता दिया कि ये किताबुल्लाह के अल्फाज हैं, ठीक है, उन अल्फाज की आप तिलावत कीजिए, ठीक है। जो दिल में आपके इंट्यूशंस पैदा हुए हैं ना, आइडियाज पैदा हुए हैं, उनकी तिलावत नहीं कीजिए, लेकिन जिनको मैं हमने आपको किताबुल्लाह का हिस्सा बना करके दिया है उनकी आप तिलावत कीजिए, ठीक है। तो ये अल्लाह ताला हुक्म कर रहे हैं नबी सल्लल्लाहु अलैहि वसल्लम को, ओके। And recite what has been revealed to you of the book of your Lord. ठीक है, तो ये जो पहला हिस्सा था इस आयत का, आयत नंबर 27 का, तो उसमें आपको वही की ट्रांसमिशन की दो किस्में बताई हैं, एक जिब्रील अलैहिस्सलाम, दूसरा डायरेक्ट इंट्यूशन। और दूसरी बात क्या बताई है कि वही की इटसेल्फ दो किस्में होती हैं, एक वो किस्म होती है जिसकी तिलावत की जाती है और दूसरी वो किस्म होती है जिसकी तिलावत नहीं की जाती है। जिसकी तिलावत की जाती है उसको क्या कहते हैं, कुरान, और जिसकी तिलावत नहीं की जाती है उसको कहते हैं हदीस, ठीक है। अच्छा, इसके बाद अल्लाह ताला कहते हैं ला मुबद्दिला लिकलिमातिही, ठीक है, देयर इज नो वन टू चेंज हिज वर्ड्स, ठीक है, यानी कोई तब्दील करने वाला नहीं है। मुबद्दिला का मतलब होता है तब्दील करने वाला, ठीक है, यानी किसी की हिम्मत नहीं है। हम उर्दू जबान में कभी ऐसे बात भी करते हैं ना, किसी की मजाल नहीं है, किसी की हिम्मत नहीं है कि वो ये काम कर सके। तो अल्लाह ताला इसी तरीके से गोया फरमा रहे हैं कि किसी की हिम्मत नहीं है कि वो अल्लाह ताला के कलाम को चेंज कर सके, ठीक है ना। कलिमात ही का मतलब उसका कलाम, किसका कलाम, अल्लाह का कलाम, राइट। तो किसी की हिम्मत नहीं है, किसी की मजाल नहीं है, किसी के पास इतनी ताकत नहीं है कि वो अल्लाह के कलाम को चेंज कर सके, ठीक है। ला मुबद्दिला लिकलिमाती, ठीक है, कलिमातुल्लाह के बारे में तो खैर कल भी जुमे में जिसने अगर बयान सुना होगा तो बहुत सारी बातें हुई थी अल्लाह के कलाम के कलिमात के बारे में। तो खैर आगे चलते हैं, वलन तजदा मिन दूनिही मुल्तहदा, ठीक है, इसका मतलब बनता है कि एंड यू विल नेवर फाइंड ए रेफ्यूज बिसाइड्स हिम, ठीक है, अदर देन हिम, अल्लाह ताला के अलावा ना रेफ्यूज आपको कहीं नहीं मिलेगी, ठीक है। यानी जो शख्स जो है इस तरह की कोशिश करेगा ना, या कोई भी इंसान हो, ठीक है, कोई भी अल्लाह ताला का बंदा हो, तो उसके लिए जो सेफ्टी की जगह है ना, रेफ्यूज की जगह, सेफ्टी की जगह, हिफाजत की जगह, पनाहगाह जिसको कहते हैं, छुपने की जगह, ठीक है, ये जो है ना वो अल्लाह ताला के पास ही है। यानी प्रोटेक्शन, सेफ्टी, ये अल्लाह के साथ है, ठीक है। अल्लाह ताला ही प्रोटेक्ट कर सकते हैं, अल्लाह ताला ही किसी को सेफ रख सकते हैं, और कोई भी प्रोटेक्ट नहीं कर सकता, ठीक है। तो इस आयत का ये मतलब है कि आप अल्लाह ताला के अलावा ना कहीं भी प्रोटेक्शन की जगह नहीं पाएंगे, ठीक है ना। ये नहीं है कि जी मैं किसी मुल्क के बादशाह के पास चला जाऊंगा और इससे कहूंगा कि मुझे तुम प्रोटेक्ट कर लो, तो वो बादशाह मुझे प्रोटेक्ट कर लेगा। नहीं, बादशाह प्रोटेक्ट नहीं कर सकता, ठीक है। अगर अल्लाह ताला चाहेंगे ना कि आप के ऊपर कोई मुसीबत आए, तो वो मुल्क का बादशाह जो है वो आपको उस मुसीबत से नहीं बचा सकता, ठीक है। अगर अल्लाह ताला फरमाते हैं कुरान के अंदर एक जगह पर कि अगर आप अपने आप को बहुत ही स्ट्रॉन्ग किस्म के फोर्ट्रेस के अंदर, किले के अंदर अपने आप को छुपा करके रख लें, बंद करके रख लें, ठीक है ना, लेकिन अगर अल्लाह ताला चाहे कि आपको जो है वो मौत आनी है, ठीक है, बिल्कुल मौत ने आकर के आपकी जान निकाल लेनी है, तो वो प्रोटेक्शन, जो वो फोर्ट्रेस जिसके अंदर आपने अपने आप को छुपा लिया है, वो फोर्ट्रेस आपको नहीं बचा सकता, ठीक है, बिल्कुल मौत से वो नहीं बचा सकता, ठीक है। तो लन तजिदा के हरगिज नहीं, आप अल्लाह ताला के अलावा कोई भी प्रोटेक्शन की जगह पाएंगे अपने लिए, ठीक है। तो एक फैक्ट है ये जो कि अल्लाह ताला ने यहाँ पर नबी अलैहि सलाम को रिमाइंड करवाया है, ठीक है, ये रिमाइंडर्स हैं अल्लाह ताला की तरफ से। उन्होंने नबी सल्लल्लाहु अलैहि वसल्लम को पहले से बात पता थी कि तो अल्लाह ताला के अलावा तो कोई मुझे प्रोटेक्ट नहीं कर सकता, लेकिन अल्लाह ताला को नबी सल्लल्लाहु अलैहि वसल्लम रिमाइंड भी करवाते हैं, और नबी सल्लल्लाहु अलैहि वसल्लम फिर जो उम्मती हैं उनको भी रिमाइंड करवाते हैं ये सारी चीज़ें, ठीक है। अच्छा, कोई सवाल इस आयत के बारे में किसी के पास भी? ला तब्दील लिकलिमातिल्लाह, एक और जगह पे आता है ला तब्दील लिकलिमातिल्लाह, लेकिन यहाँ पर है ला मुबद्दिल लिकलिमाती, लेकिन मतलब दोनों का एक ही है, ठीक है। आगे नेक्स्ट आयत में अल्लाह ताला फरमाते हैं वस्बिर नफ्सक मअल्लज़ीना يدعون ربهم بالغداة والعشي يريدون وجهه ولا تعد عيناك عنهم تريد زينة الحياة الدنيا ولا تطع من أغفلنا قلبه عن ذكرنا واتبع هواه وكان أمره فرطا, ठीक है। तो अल्लाह ताला कहते हैं वस्बिर नफ्सक एंड कीप योरसेल्फ कंटेंट विद दोज मअल्लज़ीना يدعون ربهم विद दोज हु कॉल देयर लॉर्ड मॉर्निंग एंड इवनिंग बिल गदात वल अशी, ठीक है। यानी अल्लाह ताला नबी सल्लल्लाहु अलैहि वसल्लम को एक और हुक्म फरमा रहे हैं यहाँ पर। एक हुक्म क्या था? उतलू, तिलावत कीजिए, ठीक है। दूसरा हुक्म ये फरमा रहे हैं कि इस दिर, ठीक है, कि अपने आप को आप जमा के रखिए, अपने आप को कहते हैं कि उनके साथ बिठा के रखिए, उन लोगों के साथ। किन लोगों के साथ? जो कि अपने परवरदिगार को सुबह शाम याद करते हैं, सुबह शाम पुकारते हैं, अल्लाह ताला का सुबह शाम जिक्र करते हैं। सुबह शाम जिक्र करने का मतलब ये है कि या तो वो सुबह को भी जिक्र करने के लिए बैठते हैं, तस्बीहात करते हैं, जिक्र करते हैं, ठीक है, और फिर शाम को भी जो है वो तस्बीहात करने के लिए बैठते हैं, अल्लाह ताला को याद करते हैं, ठीक है। लेकिन सुबह शाम का एक और मतलब भी है, ठीक है। सुबह शाम का एक और मतलब क्या है? ये सिर्फ सुबह और सिर्फ शाम नहीं, बल्कि हर वक्त, ठीक है। मैं तो सुबह शाम आपको याद करता हूँ, इसका मतलब ये नहीं है कि मैं आपको सिर्फ सुबह याद करता हूँ फिर मैं आपको भूल जाता हूँ, ठीक है। फिर उसके बाद जब शाम आती है तो मैं अच्छा अच्छा शाम आ गई, अब फिर मैं आपको याद करता हूँ फिर मैं आपको भूल जाता हूँ, ठीक है, ये मतलब नहीं होता। बल्कि हम कहते हैं सुबह शाम मैं आपको याद करता हूँ का मतलब मैं आपको कभी भी नहीं भूलता, ठीक है। तो असल में इसका मतलब ये है कि नबी रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला हुक्म ये कर रहे हैं कि ऐसे जो लोग हैं ना आपकी उम्मत में से जो कि हर वक्त मुझे याद रखते हैं, आप उन लोगों के साथ अपने आप को जोड़ करके रखिए, उनकी उनके साथ आप रहिए, ठीक है। तो वस्बिर नफ्सक मअल्लज़ीना यद्रून रब्बहुम बिलगदात वल अशी, गदात कहते हैं सुबह को, ठीक है, गदवन का लफ्ज जो होता है सुबह को गदवन कहते हैं, ठीक है, गदन या गदन, ठीक है, और अशी जो है ये शाम को कहते हैं, ठीक है, तो सुबह और शाम। अच्छा, इसके बाद अल्लाह ताला कह रहे हैं कि ये लोग जो सुबह शाम अल्लाह ताला को अपने परवरदिगार को पुकारते हैं ना, ठीक है, तो ये जो पुकारते हैं ये क्यों पुकारते हैं, इनकी नीयत क्या होती है? क्या भाई आप इसमें बातचीत शुरू हो गया? नहीं, आप इधर देखें, इधर इधर देखें, खाली यहाँ पे टीचर को देखना है, क्लास हो रही है ना, ठीक है। तो ये जो पुकारते हैं अल्लाह ताला को, ये क्यों पुकारते हैं? अल्लाह ताला ये रीज़न भी बता रहे हैं, ये नीयत भी बता रहे हैं इन लोगों की, ठीक है? और वो नीयत ये बता रहे हैं अल्लाह ताला कि युरीदूना वजहहू, ठीक है? ये लोग जो अल्लाह ताला को सुबह शाम पुकारते हैं, तो इनका इरादा क्या होता है? युरीदूना का लफ्ज़ जैसे उर्दू में कहते हैं ना इरादा, ठीक है? इनका इरादा क्या होता है, इनकी नीयत क्या होती है? इनकी नीयत और इनका इरादा जो है वो अल्लाह ताला की खुशनूदी होती है, अल्लाह ताला की रजा होती है, ठीक है? अल्लाह ताला को खुश करना, टू प्लीज देयर लॉर्ड, ये इनकी नीयत होती है, ठीक है? वरना अल्लाह ताला को पुकारने की और नीयतें भी तो हो सकती हैं। क्या नीयतें हो सकती हैं? कि ए अल्लाह मेरे मसले को हल कर दे, ए अल्लाह मैं भी एग्जाम दे करके आऊँ, एग्जाम में जो है मुझे पास कर दे, ठीक है? मुझे जो है वो फर्स्ट ग्रेड मिल जाए, ठीक है? मुझे गोल्ड मेडल मिल जाए, ठीक है? इस किस्म की नीयतें भी तो हो सकती है ना। ये नीतियाँ गलत नीयतें नहीं है, ये नहीं है कि आप अल्लाह से इस चीज़ के लिए दुआ ना मांगे, ठीक है ना? लेकिन इस नीयत से भी एक ज्यादा अच्छी नीयत क्या है कि ए अल्लाह आप मुझसे राजी हो जाएं, ए अल्लाह आप मुझसे प्लीज हो जाएं, ठीक है ना? आप मुझसे खुश हो जाएं, ठीक है? ये जो नीयत है ना, ये इस नीयत से ज्यादा अच्छी नीयत है, ठीक है? तो अल्लाह ताला नबी सल्लल्लाहु अलैहि वसल्लम कह रहे हैं कि ये लोग जो मुझे सुबह शाम पुकारते हैं, ये सिर्फ और सिर्फ मुझे मेरी रजा के लिए पुकारते हैं, ताकि मैं इनसे राजी हो जाऊं, मैं इनसे खुश हो जाऊं, ठीक है? तो ये इतने अच्छे लोग हैं कि इनको दुनिया की चीज़ों की भी जरूरत नहीं है, ये दुनिया की चीज़ों के लिए मुझसे हर रोज बातें नहीं करते रहते हैं, बल्कि ये मुझसे जो है वो मेरी रजा के लिए बातें करते हैं, मुझे मुझे पुकारते हैं, ठीक है? तो युरीदूना वजह वला तअदु ऐनाका अनहुम, ठीक है? नबी सल्लल्लाहु अलैहि वसल्लम को अल्लाह ताला हुक्म दे रहे हैं कि आपकी आंखें, आईन किसको कहते हैं? आईन जो है वो अरबी जुबान में आंखों को कहते हैं, ठीक है? तो ऐनाका का मतलब हुआ आपकी आंखें, ठीक है? आपकी आंखें। ला तादू का मतलब होता है कि आपकी आंखें जो है ना वो हटे नहीं। ला तादू ऐनाका अनहुम, इनके ऊपर से आपकी आंखें हटे नहीं, आप इनसे इनको इग्नोर ना करें, आप इनको छोड़े नहीं, आप हर वक्त इनके ऊपर फोकस रखें, ठीक है? जैसे अभी मैं आप लोगों को पढ़ा रहा हूँ, ठीक है? अब जितने लोग मेरे सामने बैठे हुए हैं, चाहे वो ऑनलाइन भी हो, चाहे वो सामने बैठे हुए हों, ठीक है? आंखें जो है वो मुस्तकिल आप लोगों के ऊपर लगी हुई है ना, ठीक है ना? अब दो ने आपस में बातें शुरू कर दी, फौरन पता लग गया, वो समझ रहे थे नहीं इनको नहीं पता लगेगा, ठीक है? वो आपस में बातें करना शुरू हो गए, इशारे करना शुरू हो गए, ठीक है? तो ऐसा तो नहीं हुआ ना। इसलिए क्यों नहीं हुआ? क्योंकि आंखें मुस्तकिल लगी हुई है, मुस्तकिल देख रहे हैं। यहाँ पे कोई मैसेज टाइप करेगा, फौरन पता चलेगा मैसेज टाइप हो रहा है, ठीक है ना? वो लिख रहे हैं, क्योंकि आई एम टोटली फोकस्ड ऑन यू, ठीक है ना? यहाँ पर भी, यहाँ पर भी, ठीक है ना? तो अल्लाह ताला इस तरीके से नबी सल्लल्लाहु अलैहि वसल्लम को फरमा रहे हैं कि ये जो आपके उम्मती हैं, जो मोमिनीन हैं, आप पर ईमान लेकर के आए हैं, इनमें से जो ये लोग हैं ना, जो कि हर वक्त मुझे पुकारते रहते हैं सुबह शाम, और इनकी नीयत भी जो होती है वो खालिसतन मेरी रजा होती है, ये मुझे इतने अच्छे लगते हैं, मुझे ये इतने अच्छे लगते हैं, इतने मेरे प्यारे हैं ये बंदे, कि मैं आपको, जो कि आप मेरे तो सबसे बड़े महबूब तो आप हैं नबी सल्लल्लाहु अलैहि वसल्लम, आप मेरे सबसे बड़े महबूब हैं, आपसे बढ़ के ये नहीं है, ठीक है? सबसे बड़े महबूब तो आप ही हैं, ठीक है? महबूब कुल जहां तो आप ही हैं, लेकिन ये जो बंदे हैं ना, ये भी मुझे इतने प्यारे लगते हैं कि मैं आपको हुक्म दे रहा हूं कि आप इनके साथ जुड़ करके रहें, आप इनको कभी भी इग्नोर ना करें, आप कभी भी इनसे हट करके जो है ना, जो दूसरे किस्म के लोग हैं, जो कि मुझे नहीं पुकारते, जो कि मुझे जो है वो मेरी रजा की ख्वाहिश नहीं रखते, आप उन लोगों के पास मत जाइए, ठीक है? आप उन लोगों के पास मत जाइए, इन लोगों को छोड़ करके, इन लोगों को इग्नोर करके, ठीक है? देखिए अल्लाह ताला कितनी मोहब्बत करते हैं उन लोगों से जो कि अल्लाह ताला की रजा के मुतमन्नी रहते हैं, जो कि अपने दिल के अंदर तमन्ना रखते हैं कि हमें अल्लाह ताला की रजा मिल जाए। तो ये सिर्फ वन वे नहीं होता कि जी हम बंदे जो है ना, हम तमन्ना रख रहे हैं कि अल्लाह ताला कि हमें रजा हासिल हो जाए, अल्लाह ताला हमसे खुश हो जाए, अल्लाह ताला हमसे राजी हो जाए, ठीक है? और अल्लाह ताला जो है वो तो इतने बड़े हैं, इतने बड़े हैं, इतने बड़े हैं, ठीक है? उनकी कितनी क्रिएशन है, अल्लाह ताला की कितनी क्रिएशन है, हम तस्वर ही नहीं कर सकते, राइट? खाली अगर आप बर्ड्स को काउंट करना शुरू कर दें, बर्ड्स को कभी काउंट कर सकते हैं? बर्ड्स को है? इतने अरबों खरबों ट्रिलियन जिलियन नंबर खत्म हो जाएंगे, हम बर्ड्स को शायद काउंट नहीं कर सके। फिर बर्ड्स तो फिर बड़ी होती हैं थोड़ी सी, ठीक है? अगर आप एंट्स को काउंट करना शुरू हो जाएं, ठीक है ना? एंट्स क्या है? अल्लाह ताला की मखलूक है ना, अल्लाह ताला ने एंट्स को बनाया भी है और अल्लाह ताला एंट्स को खिलाते भी हैं, ये एंट्स खुद नहीं खा सकती, ठीक है ना? अल्लाह ताला हैज टू अरेंज देयर फूड, अल्लाह ताला को एंट्स का खाना भी अरेंज करना होता है, اللہ تعالیٰ کو اینٹس کے معاملات کا خیال بھی کرنا ہوتا ہے کہ یہ اینٹس کدھر رہ رہی ہیں کدھر نہیں رہ رہی ہیں. کوئی بندہ اگر اینٹس کے اوپر ظلم کرے تو اللہ تعالیٰ اس کو چھوڑ دیں گے؟ اللہ تعالیٰ اس کو نہیں چھوڑیں گے نا, قیامت کے دن اسے حساب دیں گے. کیا مطلب ہے کہ اینٹس کو اللہ تعالیٰ دیکھ رہے ہیں, ٹھیک ہے نا, اللہ تعالیٰ از واچنگ کہ کون جو ہے انسان اینٹس کے ساتھ ظلم کر رہا ہے. اللہ تعالیٰ از نوٹنگ اٹ ڈاؤن, ٹھیک ہے, فرشتوں کے ذریعے سے نوٹ ڈاؤن کر رہے ہیں, لیکن اللہ تعالیٰ نوٹ ڈاؤن کر رہے ہیں اور اللہ تعالیٰ قیامت کے دن اس کا حساب لیں گے. کیا مطلب؟ ساری اینٹس کے اوپر اللہ تعالیٰ فوکسڈ ہیں, ٹھیک ہے. تو اللہ تعالیٰ کتنی چیزوں کے اوپر فوکسڈ ہیں؟ اینٹس کے اوپر, ریپٹائلز کے اوپر, پلانٹس کے اوپر, گراس کے اوپر, ٹھیک ہے, پانی کے اوپر, ہوا کے اوپر, فضا کے اوپر, ہر چیز کے اوپر اللہ تعالیٰ کا فوکس ہے, ٹھیک ہے. تو اب ہم یہ سوچیں کہ بھائی ہم تو اللہ تعالیٰ کی رضا کے بڑے متمنی ہیں, لیکن اللہ تعالیٰ کے پاس کہاں ٹائم ہوگا؟ اللہ تعالیٰ از سو بزی, اللہ تعالیٰ از ٹو بزی, ٹھیک ہے نا, کہ وہ ہمارے بارے میں سوچیں, ہمارے بارے میں فکر کریں. لیکن اللہ تعالیٰ فرماتے ہیں نہیں, ایسا نہیں ہے, ٹھیک ہے. اگر تم میری رضا کی تمنا کرو گے نا تو اس کا ریسیپروکیٹ میں کروں گا, میں ایکولی تمہاری رضا کے بھی متمنی ہوں گا. اگر تم مجھے خوش رکھو گے تو میں تمہیں خوش رکھوں گا. اگر تم مجھ سے ملنے کی تمنا رکھو گے, مجھ سے ملاقات کی تمنا رکھو گے, میں بھی تم سے ملاقات کی تمنا رکھوں گا, ٹھیک ہے. اگر تم میرا ذکر کرو گے تو میں بھی تمہارا ذکر کروں گا, ٹھیک ہے. اگر تم اکیلے میرا ذکر کرو گے, میں اکیلے تمہارا ذکر کروں گا. اگر تم لوگوں میں بیٹھ کے میرے بارے میں تذکرہ کرو گے, اللہ کے بارے میں بات کرو گے, تو میں فرشتوں کی محفل میں بیٹھ کر کے تمہارا تذکرہ کروں گا, ٹھیک ہے. اگر تم لوگوں کے ساتھ بیٹھ کے میرا تذکرہ کرو گے نا تو میں بھی اپنے جو میرے ساتھ کے لوگ ہوتے ہیں, جو فرشتے ہوتے ہیں, ان کے ساتھ بیٹھ کر کے تمہارا تذکرہ کروں گا, رائٹ. تو اللہ تعالیٰ از نیور ٹو بزی, ٹھیک ہے. کبھی یہ مت سوچیں کہ اللہ تعالیٰ از سو بزی, اللہ تعالیٰ کو تو بہت سارے کام پڑے ہیں, اللہ تعالیٰ ہماری طرف کام متوجہ ہوں گے بھی, ٹھیک ہے. میں تو اتنے دنوں سے دعا کر رہا ہوں, میری دعا تو اللہ تعالیٰ سنتے نہیں ہے. بھائی اللہ تعالیٰ سنتے ہیں, اللہ تعالیٰ ہر دعا سنتے ہیں. جب بھی آپ اللہ تعالیٰ کو پکارتے ہیں اللہ تعالیٰ اس کا جواب دیتے ہیں, اللہ تعالیٰ آپ کی دعا کو سنتے ہیں, ٹھیک ہے. تو اللہ تعالیٰ یہاں پہ فرما رہے ہیں کہ دیکھیں نبی علیہ الصلوۃ والسلام, یہ جو بیچارے یہ کون لوگ تھے, ٹھیک ہے, یہ پوری پھر ہم سٹوری پہ آگے پڑھیں گے. یہ صحابہ کرام تھے, اور یہ وہ صحابہ کرام تھے کہ جو کہ بہت غریب صحابہ تھے, ٹھیک ہے. ان کے کپڑے بھی پھٹے پرانے ہوتے تھے, ان کے پاس کھانے کے لیے بھی نہیں ہوتا تھا, بڑی مشکل سے کھانے کو ملتا تھا, تھوڑا بہت ملتا تھا, پیٹ بھر لیتے, اس کے اوپر پانی پی لیتے تھے, ٹھیک ہے نا. یہ کوئی لیڈرز نہیں تھے اس جگہ کے, یہ کوئی امیر کبیر اور بہت ہی اچھے گھروں میں رہنے والے اور اچھے تعلیم یافتہ اور اس زمانے کی انگریزی بولنے والے, رائٹ, ایسے لوگ نہیں تھے. یہ بہت ہی کمزور قسم کے لوگ تھے, بہت ہی غریب قسم کے لوگ تھے, لیکن چونکہ یہ اللہ تعالیٰ سے ملاقات کی تمنا رکھتے تھے, اللہ تعالیٰ کو پکارتے تھے, تو اللہ تعالیٰ کے نزدیک یہ محبوب بندے تھے, یہ اللہ تعالیٰ کے بلوڈ تھے, اور اللہ تعالیٰ نے اپنے دا بلوڈ جو کہ محمد رسول اللہ صلی اللہ علیہ وسلم ہے, ان کو حکم فرمایا کہ آپ ان کے اوپر توجہ دیں, ٹھیک ہے, آپ ان کے اوپر فوکس رکھیں, آپ ان کو کبھی بھی ایسا فیل نہ ہونے دیں کہ دے آر لیس امپورٹنٹ, ٹھیک ہے, دیٹ دے آر اینی لیس امپورٹنٹ دین سم ون ہو از رچ, ٹھیک ہے, سم ون ہو از اے لیڈر آف دی آف ہز نیشن, نہیں, ایسا کبھی بھی نہ ہونے دیں. تو یہ اللہ تعالیٰ فرماتے ہیں ولا تعد عیناک عنہم, آپ کی نگاہیں ان کے چہرے کے اوپر سے ہٹنے نہ پائیں. نگاہیں چہرے کے اوپر ہٹنے نہ پائیں کا مطلب یہ نہیں کہ ان کو سامنے بٹھائیں اور آپ یوں بیٹھ کر کے ان کو دیکھتے رہیں, ٹھیک ہے, اور آپ جو ہے وہ نہ اپنی آنکھوں کو بلنک کریں, ٹھیک ہے, اور نہ جو ہے وہ آپ اپنے گھر جائیں, ٹھیک ہے, نہ آپ جو ہے وہ کھانا کھائیں, نہ آپ جو ہے وہ پانی پئیں, نہ آپ جو ہے نماز پڑھیں, رائٹ, نہ نماز پڑھیں گے تو وہاں سے ہٹنا پڑ جائے گا, ٹھیک ہے نا, اور نہ آپ جو ہے وہ سوئیں, نہ آپ جو ہے وہ دنیا کا کوئی اور کام کریں, بلکہ آپ یوں بیٹھ کر کے ان کو دیکھتے رہیں, ٹھیک ہے. بھائی الفاظ تو یہی کہہ رہے ہیں, لا تعد عیناک عنہم کا مطلب تو یہی ہوتا ہے, بیٹھو دیکھتے رہو اور نگاہوں کو کبھی بھی ایسے نہ کرو. لیکن کیا اس کا مطلب ہے؟ مطلب یہ نہیں ہے, ٹھیک ہے. مطلب اس کا کیا ہے؟ مطلب یہ ہے کہ آپ فوکس رکھیں, جیسے کہ ابھی ہم نے ساری بات کری ہے. جی ٹھیک ہے, اچھا, اس کی ریزن پھر اللہ تعالیٰ نے آگے بھی بتا دی کہ یہ جو ہے نا کہ ہم کہہ رہے ہیں کہ آپ ان کے چہروں سے نگاہیں نہ ہٹائیں, اس کا مطلب یہ ہے, اللہ تعالیٰ خود ایکچولی اس کو ایکسپلین کر رہے ہیں, تريد زينة الحیات الدنیا, ٹھیک ہے, یعنی اپنی چہرے اپنی نگاہوں کو ان کے چہروں پر سے ہٹا کر کے ایسا نہ ہو کہ آپ اس دنیا کی لگژریز, اس دنیا کی جو زینت ہے, جو جو اسپلینڈر کہتے ہیں اس کو, یا بیوٹیز آف دس دنیا, ٹھیک ہے نا, ان کے اندر لگ جائیں. ایسا کبھی بھی نہیں ہونا چاہیے کہ ان غریبوں کو چھوڑ کر کے آپ دنیا کی جو ہے نا وہ لذتوں کے پیچھے یا دنیا کی بیوٹیز کے پیچھے یا دنیا کے فائدے کے پیچھے آپ اپنی توجہ کو موڑ دیں. ایسا کبھی بھی نہیں ہونا چاہیے. پھر اللہ تعالیٰ ایک اور حکم فرما رہے ہیں, ٹھیک ہے, بہت ہی امپورٹنٹ حکم فرما رہے ہیں کہ ولا تطع من اغفلنا قلبه عن ذکرنا, ٹھیک ہے. اس آیت کا مطلب یہ ہے کہ آپ اطاعت نہ کریں. اطاعت کا مطلب کیا ہوتا ہے؟ حکم ماننا, ٹھیک ہے. لا تطع, آپ حکم نہ مانیں, آپ اطاعت نہ کریں, ٹھیک ہے. اینڈ ڈو ناٹ اوبے, اینڈ ڈو ناٹ اوبے کس کو؟ من اغفلنا قلبه, جس کے قلب کو, ٹھیک ہے, قلب کو مطلب اس کے دل کو, دل کے مراد سے مراد یہاں پر کیا ہے, یہ جو فزیکل ہارٹ ہوتا ہے جو باڈی میں پمپ کرتا ہے 70 times 80 times, ٹھیک ہے, اور کبھی اس کے اندر جو ہے وہ کوئی ڈیزیز پیدا ہو جاتی ہے تو ڈاکٹرز اس کو کھول کر کے آپریٹ کرتے ہیں اور ہارٹ ٹرانسپلانٹ کر دیتے ہیں یا کچھ اور کر دیتے ہیں, سٹڈ لگا دیتے ہیں, فلانا کام کر دیتے ہیں. نہیں, یہ فزیکل ہارٹ یہاں پہ مراد نہیں ہے, بلکہ کون سے قلب کی بات ہو رہی ہے؟ جو اسپریچول ہارٹ ہے, ٹھیک ہے, یعنی اصل میں ہماری جو روح ہے نا اس کی بات ہو رہی ہے, ٹھیک ہے. روح کا ایک فوکس پوائنٹ, فوکل پوائنٹ ہوتا ہے, سینٹر پوائنٹ ہوتا ہے, اس کو قلب کہتے ہیں. یہ ایسا ہی ہے کہ جیسے ایک کنٹری ہوتا ہے نا, ٹھیک ہے, تو کنٹری ہے جیسے پاکستان یا سعودی عربیہ, ٹھیک ہے, تو پورا کا پورا سعودی عربیہ, ٹھیک ہے, جہاں سے شروع ہوتا ہے, جہاں سے سعودی عربیہ کے بارڈر شروع ہوتے ہیں, وہاں سے لے کر کے آل دا وے ٹو دی نیکسٹ بارڈر پورا کا پورا سعودی عرب ہے, ٹھیک ہے نا. ناردرن بارڈر, سدرن بارڈر, ایسٹرن بارڈر, ویسٹرن بارڈر, سارا سعودی عرب ہے. آپ کونے میں کسی شہر میں چلے جائیں وہ بھی سعودی عرب ہے, ٹھیک ہے. آپ جو ہے وہ قصیم چلے جائیں وہ بھی سعودی عرب ہے, آپ مدینہ منورہ چلے جائیں وہ بھی سعودی عرب ہے, ٹھیک ہے. لیکن ریاض کیا ہے؟ ریاض بھی سعودی عرب ہے, لیکن ریاض اور باقی سعودی عرب میں کیا فرق ہے؟ کہ یہ سعودی عرب کا کیپٹل ہے. دارالخلافہ بھی اس کو کہتے ہیں, دارالحکومت بھی اس کو کہتے ہیں, کیپٹل بھی کہتے ہیں, ٹھیک ہے نا. تو سعودی عرب تو پورا کا پورا ہے, لیکن یہ سب سے زیادہ امپورٹنٹ پوائنٹ ہے, بیکاز یہاں پر کنگ رہتا ہے, ٹھیک ہے, یہاں پر جو ہے وہ پرنسز رہتے ہیں, یہ رہتے ہیں, پیلسز ہوتے ہیں وغیرہ, تو یہ کیپٹل ہے. تو اسی طریقے سے جو ہماری روح ہے نا, ہماری جو اسپرٹ ہے, یہ اسپرٹ تو ہمارے پورے جسم کے اندر موجود ہے. انگلی میں بھی ہے یہ روح موجود, ٹھیک ہے, پیر کی انگلی میں بھی روح موجود ہے, کان میں بھی روح موجود ہے, ادھر بھی روح موجود ہے, ادھر بھی روح, حتیٰ کہ بالوں میں بھی روح موجود ہوتی ہے, ٹھیک ہے, ہر جگہ روح موجود ہے. لیکن اس روح کا جو سب سے امپورٹنٹ پوائنٹ ہے نا, سب سے سینٹرل پوائنٹ, وہ کہلاتا ہے قلب, ٹھیک ہے. تو یہ قلب جو ہے پھر اس کی امپورٹنٹ, حالانکہ پوری پوری جسم کے اندر روح موجود ہوتی ہے, لیکن قلب جو ہے, قلب کی لوکیشن جو ہے نا, وہ جو مشائخ ہوتے ہیں شیخ, ٹھیک ہے, جن کو کہ تھوڑا اس چیزوں کے بارے میں زیادہ اللہ تعالیٰ نے علم دیا ہوتا ہے, ٹھیک ہے, تو انہوں نے بتایا کہ یہ جو قلب ہوتا ہے اس کی لوکیشن پھر کہاں ہوتی ہے؟ اس کی لوکیشن آنکھ کے قریب نہیں ہوتی, اس کی لوکیشن انگلیوں میں نہیں ہوتی, اس کی لوکیشن پیر میں نہیں ہوتی, بلکہ اس کی لوکیشن جو ہوتی ہے نا, وہ جو فزیکل ہارٹ ہوتا ہے نا, اسی فزیکل ہارٹ کے ہی قریب برابر میں ہوتی ہے, تھوڑا سا لیفٹ سائڈ کی طرف, ٹھیک ہے. یہ جو روح والا قلب ہوتا ہے, یہ بھی یہ جسم والے قلب ہی کے قریب ہوتا ہے, ٹھیک ہے. تو یہاں پر اللہ تعالیٰ جو ہے نا اس قلب کے بارے میں فرما رہا ہے کہ یہ جو قلب ہے نا, اس قلب کے اندر اللہ تعالیٰ کی ریممبرنس ہوتی ہے, یاد ہوتی ہے. لیکن جو انسان بہت گناہ کرتا ہے نا, بہت اللہ تعالیٰ کی نافرمانی کرتا ہے, اس کا قلب جو ہوتا ہے روحانی قلب, ٹھیک ہے نا, یہ بھی بیمار ہو جاتا ہے. اس طرح سے کہ اگر آپ بہت زیادہ وہ گندی چیزیں کھائیں, کولیسٹرول والی چیزیں کھائیں اور تو آپ کا کیا ہوتا ہے, یہ جو دل ہوتا ہے, دل کے اندر, جسم کے اندر جو ہارٹ ہوتا ہے, ٹھیک ہے, بیمار ہو جاتا ہے نا, ہارٹ اٹیک ہو جاتا ہے, ٹھیک ہے, لوگوں کو ہارٹ اٹیک ہو جاتا ہے, لوگوں کو انجائنا پینز ہونے شروع ہو جاتے ہیں, لوگوں کی جو ہے وہ آرٹریز اور وینز کے اندر بلاکیج وغیرہ شروع ہو جاتی ہے, پتہ نہیں کیا کیا چیزیں ہوتی ہیں, ٹھیک ہے, تو غلط کام کرنے کی وجہ سے ساری چیزیں ہوتی ہیں, ٹھیک ہے نا. اسی طریقے سے اگر آپ اسپرچولی غلط کام کریں, جس کو گناہ کہتے ہیں, ٹھیک ہے نا, تو وہ جو اسپرچولی غلط کام کریں نا, تو ان کے جو وجہ سے بیماری پیدا ہوتی ہے نا, وہ بیماری اس فزیکل ہارٹ میں پیدا نہیں ہوتی, ٹھیک ہے, بلکہ وہ بیماری جو ہے اسپرچول ہارٹ میں پیدا ہوتی ہے. نہیں, اس کا شیپ کچھ نہیں ہوتا, ہمیں اس کا شیپ نہیں پتا, یا क्या है, बस उसकी लोकेशन पता है, ठीक है। तो ये जो बीमारी पैदा होती है स्पिरिचुअल हार्ट के अंदर, ये बीमारी क्या होती है, ठीक है, हाउ डू यू डिस्क्राइब दिस बीमारी। जैसे कि फिजिकल हार्ट के अंदर बीमारी होती है तो भाई उसके अंदर ब्लॉकेज हो जाता है, उसके अंदर जो है वो डॉक्टर्स बता देते हैं क्या एग्जैक्टली होता है, कुछ ना कुछ बीमारियां होती हैं फिजिकल हार्ट। तो रूहानी हार्ट की बीमारी क्या होती है? काला हो जाता है। बिल्कुल सही फरमाया आपने, नबी सल्लल्लाहु अलैहि वसल्लम की हदीस में है कि ये बाहर से जो इसका सरफेस होता है ना, कोई भी सरफेस होता है इसका, जैसे भी होता है ये, ठीक है, तो इसका एक बाहर से सरफेस भी होता है, यानी उसकी एक बाहर से एक पूरा खोल होता है उसका, एक, एक, एक जैसे अंडे अंडा जैसा होता है, तो अंडे के ऊपर का छिलका होता है ना, व्हाइट छिलका, ठीक है। तो ये पहले जो होता है ना बगैर गुनाह किए हुए, इसकी हालत ऐसी होती है कि गोया के व्हाइट होता है, ठीक है। लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जब कोई गुनाह करता है ना, तो हर गुनाह के करने के बाद इसके आउटर सरफेस के ऊपर डॉट्स लगने शुरू हो जाते हैं, काले काले डॉट्स, ठीक है। एक डॉट लगता है, फिर दूसरा गुना किया, दूसरा डॉट लगता है, तीसरा गुना, तीसरा डॉट लगता है, करता रहता है, तो डॉट लगाने शुरू हो जाए किसी कागज के ऊपर अगर आप पेंसिल से, तो क्या होगा, थोड़ी देर में वो जगह काली होनी शुरू हो जाएगी ना, फिर आप और लगाते रहें और लगाते रहें और लगाते रहें, ठीक है, तो वो और काली होगी और काली होगी और काली होगी, लगाते ही चले जाएं, लगाते ही चले जाएं, लगाते ही चले, बिलाखिर क्या होगा, पूरा कागज स्याह हो जाएगा, पूरा कागज काला हो जाएगा। उसी तरीके से जो गुनाह करता रहता है, करता रहता है, करता रहता है, करता रहता है, ठीक है, तो उसके जो हार्ट के ऊपर की सरफेस होती है ना, वो सारी की सारी काली हो जाती है, ठीक है। लेकिन बस काली हो जाती है और कुछ भी नहीं होता। काली होने से फिर उसको नुकसान क्या होता है, क्या बीमारी होती है? काली हो जाना तो चलो भी रंग काला हो गया, लेकिन रंग काला हो जाना ये तो कहते हैं ना सिम्टम है, ये तो असल मसला को थोड़ी होता है काला हो जाना। गुनाह करने से शर्म नहीं आती, ठीक है, ये एक अच्छा जवाब। तानस में मुसल्लत हो जाता है, वो उस बंदे पे मुसल्लत हो जाता है जिस बंदे के दिल की हम बात कर रहे हैं कि वो काला हो गया, ठीक है। लेकिन ये दिल जो बीमार हो जाता है, तो अब बीमार होने के बाद क्या होता है, जब आपका फॉर एग्जाम्पल आपकी आईज बीमार हो जाए, ठीक है, आईज बीमार हो जाए, तो फिर क्या होता है, आईज बीमार हो जाने का क्या मतलब होता है, हाँ, दिखता नहीं है ना, नजर नहीं आता ना, अब आपको चश्मे लगाने पड़ते हैं, ठीक है, यानी अब आप आईज से देख नहीं सकते। तो आईज का जो फंक्शन था ना असल में, क्या फंक्शन था, क्या काम था, देखना, ठीक है। लेकिन जब आईज बीमार हो गई तो वो अब अपना फंक्शन कर नहीं सकती है। जब कान बीमार हो जाता है, ठीक है, जब कान में कोई बीमारी आ जाए, तो कान का फंक्शन क्या था, सुनना, जो आवाज आए वो सुनने सुनने आप, राइट। लेकिन किसी का कान खराब हो जाता है, बीमार हो जाता है, तो क्या होता है, अब उसको सुनाई नहीं देता, ठीक है ना। हर चीज का अल्लाह ताला ने एक फंक्शन बनाया है, लेकिन जब वो बीमार हो जाता है, अब वो उस फंक्शन को कर नहीं सकता, ठीक है। तो उसी तरीके से दिल का अल्लाह ताला ने एक फंक्शन बनाया है, एक रोल बनाया है, ठीक है। उसका रोल क्या है, उसका रोल ये है, उसका फंक्शन ये है, अपने रब को याद करना, ठीक है, अपने रब को याद करना, ये उसका फंक्शन है। लेकिन जब वो बीमार हो जाता है, तो अब वो ये फंक्शन नहीं कर सकता, ठीक है, अब वो ये फंक्शन नहीं कर सकता, इसलिए कि अब वो बीमार हो गया, वो काम नहीं कर सकता, ठीक है। तो यही अल्लाह ताला यहाँ पर फरमा रहे हैं कि ये जो लोग हैं ना, कि जो के हमारी बहुत नाफरमानी करते हैं, हत्ता के कुफर करते हैं, शिर्क करते हैं, तो इनके इस कुफर और शिर्क वाले गुनाह की वजह से इनका जो दिल है ना, वो इतना बीमार हो गया है, इतना बीमार हो गया है कि अब ये हमें याद नहीं करता, ये अल्लाह ताला को याद नहीं करता, इसलिए कि उसका फंक्शन खराब हो, वो बीमार हो गया, अब उसका फंक्शन जो है वो नहीं हो सकता, ठीक है। क्योंकि बीमारी की वजह से हमेशा ऐसे ही होता है कि फंक्शन नहीं कर सकती है वो चीज़ जो बीमार हो जाए, ठीक है। तो अल्लाह ताला नबी सल्लल्लाहु अलैहि वसल्लम को हुक्म कर रहे हैं कि ऐसे जो लोग हैं ना, उनकी आप कभी भी बात नहीं मानिएगा, उनकी अतात नहीं कीजिएगा, ठीक है। और अल्लाह ताला इन लोगों के बारे में एक और बात कह रहे हैं, जिसको फिर बस पढ़ के हम खत्म करते हैं क्लास को, वत्तबा हवाहु वकान अमरुहु फुरुता, ठीक है, कि ये जो लोग हैं ना, जिनके जिनका कल्ब जो है वो अल्लाह ताला का जिक्र नहीं करता, अल्लाह ताला इन लोगों को थोड़ा और डिस्क्राइब कर रहे हैं, ठीक है, कि ये इस नौबत तक पहुंचे कैसे, कि इनका कल्ब जो है वो काला हो गया, और काला होने की वजह से अभी अल्लाह ताला का जिक्र नहीं कर सकता, ये हुआ कैसे इनके साथ, इसकी रीजन अल्लाह ताला खुद बता रहे हैं, ठीक है। वो क्या बता रहे हैं, वत्तबा हवाहू, कि इन्होंने इत्तबा करी अपनी ख्वाहिशात की, हवा कहते हैं ख्वाहिशात को, ये उर्दू वाला हवा नहीं है, ये अरबी वाला हवा है। हवा का मतलब होता है अपनी डिज़ायर्स, अपनी ख्वाहिशात, ठीक है। तो इन लोगों ने ना इन अपनी ख्वाहिशात की इतबा करी बहुत ज़्यादा, बस खत्म हो रही है, ठीक है, बहुत ज़्यादा इन्होंने अपनी ख्वाहिशात की इतबा करी। ये जो हम गुनाह करते हैं ना, ये गुनाह जो है वो असल में ख्वाहिशात की इतबा को ही कहते हैं, ठीक है ना। ये कोई यानी ऐसी चीज़ नहीं है कि आप जो है वो फॉर नो रीज़न आप गुनाह करना शुरू हो जाए, भाई कोई रीज़न होती है गुनाह करने की, ठीक है। जो भी गुनाह इंसान करता है ना वो किसी रीज़न से करता है, वो क्या रीज़न होती है जिसकी वजह से वो गुनाह करता है, वो रीज़न ये होती है कि वो अपनी ख्वाहिश को पूरा करना चाहता है, ठीक है, अपनी ख्वाहिश को पूरा करना चाहता है, अल्लाह ताला की ख्वाहिश को पूरा नहीं करना चाहता, अपनी ख्वाहिश को पूरा करना चाहता है, ठीक है। यही चीज़ गुनाह कहलाती है, ठीक है। तो इनका दिल जो है ना वो अब अल्लाह की याद से गाफिल कैसे हो गया, वो ऐसे हो गया कि इन्होंने अपनी ख्वाहिशात की पैरवी करी, ख्वाहिशात की इत्तबा करी, और इन्होंने अल्लाह की ख्वाहिश की इत्तबा नहीं करी, ठीक है। यानी इन्होंने उन लोगों का बिल्कुल ऑपोजिट कायम किया, काम किया, जिन लोग जो लोग सुबह शाम अल्लाह ताला को याद करते हैं अल्लाह ताला की मर्जी हासिल करने के लिए, अल्लाह ताला की खुशी हासिल करने के लिए, तो ये लोग जो है ना जिनकी अब बात हो रही है ये उनके बिल्कुल ऑपोजिट है। ये लोग जो है अपनी मर्जी पूरी करने की हर वक्त कोशिश करते रहते हैं और इसकी वजह से ये गुनाह करते हैं, और जब ये गुनाह करते हैं तो इसका इफेक्ट इनके ऊपर ये होता है कि इनका दिल जो है वो काला हो जाता है, और काला होने की वजह से फिर इनका दिल अपना फंक्शन मजीद करने के काबिल ही नहीं रहता, जो कि अल्लाह ताला का जिक्र है, ठीक है। और फिर फरमाते हैं वकान अमरू फुरता, और इनके फिर सारे मामलात जो है ना, इनके सारे मामलात जो हैं वो फिर खराब हो जाते हैं, ठीक है। जैसे कि किसी ने मैसेज यहाँ लिखा है लेकिन प्राइवेटली आपने लिख दिया है गलती से, या जैसे भी आप चाहती थी, तो आपने लिखा कि ही विल बी एजिटेटेड इन लाइफ, ठीक है। ये जो शख्स है ना जो कि गुनाह करता है, अपनी ख्वाहिशात की इत्तबा करता है, ठीक है, और जिसकी वजह से इसका दिल काला हो जाता है और अल्लाह ताला का जिक्र नहीं करता, तो अब इसके साथ होता क्या है कि अब इसके सारे मामला जो है ना वो खराब हो जाते हैं, और वो हर वक्त परेशान रहता है, हर वक्त एजिटेटेड रहता है, हर वक्त जो है वो एक तकलीफ में रहता है, ठीक है। तो इसके बारे में फरमाया वकान अमरुहु फुरोता के हैंड हुज बिहेवियर हैज एक्सीडेड द लिमिट्स। अब उसका बिहेवियर, उसका रहने का स्टाइल, उसका काम करने का स्टाइल, उसका बात करने का स्टाइल, हर चीज ही जो है वो खराब होनी शुरू हो जाती है। जी को फरमा दिया इवाना वकाना अमरुहु फुरोता, ठीक है। अब इंशाल्लाह नेक्स्ट क्लास के अंदर हम पहले तो इसका पूरा बैकग्राउंड पढ़ेंगे, बिकॉज ये जो आयात अल्लाह ताला ने नाजिल करी थी तो ये एक एक छोटा सा इवेंट हुआ था, उस इवेंट के बाद नाजिल करी थी, ठीक है। तो वो इवेंट फिर हम इंशाल्लाह अगली क्लास में पढ़ेंगे। किसी को अगर कोई सवाल अभी भी है तो आप पूछ सकते हैं। नहीं, तौबा जो है वो कर सकता है बिल्कुल, उसकी क्या, हाँ, अगर उसका कल्ब खराब हो जाता है ना, तो कल्ब खराब हो जाने का मतलब ये बिल्कुल भी नहीं है कि अब वो तौबा कर नहीं सकता, ठीक है, वो बिल्कुल तौबा कर सकता है, इसलिए कि तौबा करना जो है ना इसका ताल्लुक कल्ब से है ही नहीं, ठीक है। कल्ब खराब हो जाए, भाई कल्ब का फंक्शन जो है ना वो तौबा करना नहीं है कि अब चूंकि वो बीमार हो गया तो वो तौबा नहीं कर सकता, ठीक है भाई। अगर कल्ब का फंक्शन तौबा होता तो फिर बीमार होने के बाद वो तौबा नहीं कर सकता, ठीक है। लेकिन कल्ब का फंक्शन तौबा की थोड़ी है, कल्ब का फंक्शन तो अल्लाह का जिक्र है, ठीक है। तो जब वो बीमार हो जाता है तो वो अल्लाह का जिक्र नहीं कर सकता। जैसे आंख का फंक्शन जो है वो खाना कोई थोड़ी है कि आंख खराब हो गई तो अब हम खाना नहीं खा सकते, भाई खाना तो हम फिर भी खा सकते हैं ना, आंख खराब हो गई है ना, मुंह को थोड़ी खराब हुआ है, राइट, खाना तो हम फिर भी खा सकते हैं। तो आंख बेशक खराब हो जाए, देख आप नहीं सकते, लेकिन खाना तो खा सकते हैं ना। बिल्कुल इसी तरीके से तौबा जो है इसका ताल्लुक दिल के साथ नहीं है, ठीक है, इसका ताल्लुक किस चीज के साथ है, इसका ताल्लुक किसके साथ है, जुबान के साथ ताल्लुक है तौबा का। जी कोई बताएगा, डिजायर्स के साथ ताल्लुक है, नहीं, तौबा का ताल्लुक डिजायर्स के साथ थोड़ी है। जी सही जवाब दिया, दिमाग के साथ ताल्लुक है, जिसको हम दिमाग कहते हैं ना, असल में लफ्ज जो है वो दिमाग इस्तेमाल नहीं करना चाहिए, लफ्ज इस्तेमाल करना चाहिए है नियत, नहीं हमारे बॉडी पार्ट्स में से, हाथ से ताल्लुक है तौबा का, सर के साथ ताल्लुक है, आंखों के साथ ताल्लुक है, कान के साथ है, नाक के साथ है, पैर के साथ है, हाथ के साथ है, ये सवाल कर रहा हूँ, ठीक, किसके साथ ताल्लुक है। तो इन्होंने जवाब दिया दिमाग के साथ ताल्लुक है, और फिर खुद सही भी कर दिया इन्होंने कि अकल के साथ ताल्लुक, ठीक है, अकल, ठीक है, इट्स द फंक्शन ऑफ आवर अकल, of our intellect. It's not the function of our hearts. ठीक है, तो हार्ट खराब हो जाए ना तो तौबा के दरवाजे बंद नहीं हो जाते. ठीक है, बिकॉज अकल इज स्टिल वर्किंग. ठीक है, क्या हाँ मुश्किल हो जाता है, बिकॉज हार्ट जो है ना, अगर अगर अच्छा हो तो हार्ट जो है वो अकल को असिस्ट करता है, हेल्प करता है. लेकिन जब हार्ट ही बीमार हो जाए तो अब हेल्प कैसे करेगा वो अकल को, तो फिर तौबा करना एक मुश्किल काम तो हो जाता है, लेकिन मुमकिन होता है, बिल्कुल कर सकते हैं. इस वजह से जितने काफिर थे सबका दिल जो था वो काला था ना. ठीक है, लेकिन फिर वो मुसलमान भी तो हो गए थे बहुत सारे उनमें से, तो मुसलमान हो जाना का मतलब क्या है, तौबा कर ली थी उन्होंने कुफर से. ठीक है, तो तौबा का तो दरवाजा अगर बंद हो जाता तो कैसे मुसलमान होते फिर, बिकॉज उनकी अकल तो फंक्शन कर रही थी ना. ठीक है, वो देख रहे थे, वो सुन रहे थे, वो बात को समझ रहे थे. ठीक है, तो जब वो उनको बात समझ में आ गई, उन्होंने इरादा कर लिया, उन्होंने तौबा कर ली और मुसलमान हो गए. ठीक है, डजन द अकल असिस्ट द हार्ट, अकल डज असिस्ट द हार्ट, इट वर्क्स बोथ वेज. ठीक है, अकल भी हार्ट को असिस्ट करती है और फिर इंटर्न हार्ट भी अकल को असिस्ट करता है. ठीक है, लेकिन अब इसके अंदर काफ़ी सारी तफसील है, उसमें भी अभी तो क्योंकि टाइम खत्म हो चुका है ना, तो फिर ये बात किसी और वक्त करेंगे इंशाल्लाह. लाइक व्हाट वी थिंक वी डू दैट कोरिलेशन वाला. हाँ बिल्कुल, इसी वजह से ये बोथ वेज यानी टू वे हेल्प चलती है इसके अंदर. बाकी ये कि एक सवाल क्या था, तादु का असल सीगा क्या है, वला तादु आइना कानहुम. हाँ ये वो है वादा. खैर ये सर्फ के सवाल करते भाई, सर्फ के सवाल यहाँ पे ना करें, इंशाल्लाह सर्फ की क्लास में उसको करेंगे. अच्छा, इन्होंने जो सवाल किया ना बेचारे, इनका जवाब देने का दिल चाह रहा है क्योंकि इन्होंने पिछले क्लास में सवाल किया था, फिर वो भी टाइम खत्म हो गया था. आपने पहले सवाल करना था, ये क्लास खत्म होने के बाद सवाल करेंगे तो मुश्किल हो जाएगी ना. तो आप कह रहे हैं कि आई स्टिल डोंट अंडरस्टैंड इस्तिदराज फ्रॉम लास्ट क्लास. तो लास्ट क्लास में हमने तीन बातें आप लोगों को समझाई थी, एक था मौजजा क्या होता है, दूसरा था कि करामत क्या होती है, और तीसरा था कि इस्तिदराज क्या होता है. ठीक है, तो मौजजा, करामत, इस्तिदराज तीनों एक ही चीज होती है. ठीक है, यानी एक्शन तीनों एक ही होता है. वो क्या एक्शन होता है कि अल्लाह ताला ने एक सिस्टम बनाया है कि भाई आपको काम करने के लिए ना यू नीड मींस, मींस को यूज करते हैं, असबाब को यूज करते हैं, तब वो काम होता है. ठीक है, तो ये नॉर्मल तरीका है दुनिया का काम होने का. ठीक है, आपको अगर उड़ना है तो आपको जेट इंजन में बैठना पड़ेगा, आपको ग्लाइडर में बैठना पड़ेगा. आप इंसान होते हुए उड़ नहीं सकते क्योंकि अल्लाह ताला ने आपको उड़ने के असबाब नहीं दिए, पर नहीं दिए. ठीक है ना, आपके बोन्स को जो है वो हॉलो नहीं बनाया, जैसे कि परिंदों के बोन्स को हॉलो बनाया, तो इस वजह से आप नहीं उड़ सकते. ठीक है, तो आपको सबब चाहिए उड़ने के लिए, विच मीन्स ए जेट इंजन या कोई भी. ठीक है, तो आप उसके बगैर, अच्छा अगर आप बगैर जेट इंजन के, बगैर ग्लाइडर के उड़ना शुरू कर दें, हालांकि आपके पास ना पर हैं, ना आपकी बोन्स इतनी हल्की हैं, ठीक है, ना आपको उड़ने का तरीका आता है, आप ऐसे ही उड़ना शुरू कर दें, तो इसको क्या कहेंगे? ठीक है, इसको मौजज़ा भी कह सकते हैं, इसको इस्तिदराज भी कह सकते हैं, इसको करामत भी कह सकते हैं. ठीक है, तो भाई फर्क क्या हुआ इन तीनों के अंदर? फर्क ये हुआ कि अगर जी जी हम
जी